नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेसले चाहेमा माओवादी सरकारबाट हट्न तयार, तालमेल र एकताका लागि माओवादीसँग भएको सहमति अक्षरशः पालना गर्ने एमालेको निर्णय।
नेपाल भारत प्रबुद्ध समूहको पाँचौं बैठक काठमाडौँमा शुरू, सन् 1950 शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका विषयमा छलफल।
भारतीय प्रहरीद्वारा पक्राउ नेपाली सीमा रक्षक देव नारायण यादव, रिहा साधारण तारिखमा बाबुछोरा नै रिहा भएको भनाई।
किर्गिस्तानका उप प्रधानमन्त्री तेमिरको कार दुर्घटनामा निधन, निर्वाचनको तयारी अनुगमन गर्न जाने क्रममा दुर्घटना।
र कार्यवाहीको चेतावनी आएपछि मनाङ गभर्नर्स गोल्ड कपमा सहभागी हुँदै।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा दिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-63-794, 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले चाहेमा आफूहरू सरकारबाट बाहिरिन तयार रहेको स्पष्ट पार्नुभएको छ। सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेस नेतृत्वको अहिलेको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभयो। सरकार ढालेर आफूहरू मंगिरको चुनावलाई अन्यलमा पार्ने पक्षमा नरहेको भन्दै प्रचण्डले मंगिरमा चुनाव हुने ग्यारेन्टी भए आफूहरू सरकार नबस्ने बताउनुभयो। एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका प्रचण्डले यो एकता र चुनावी तालमेलले सरकारलाई कुनै असर नगर्ने दावी गर्नुभयो। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अन्तर्गत अहिलेको तालमेल भएको उहाँले स्पष्ट पार्नुभयो। प्रचण्डले एमाले नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरूपता कायम गर्न बाँकी रहेको बताउनुभयो। बैठकमा केही सांसदहरूले भने सैद्धान्तिक विषयमा एकरूपता कायम नगरी एमालेसँग एकता गर्ने घोषणा किन गरेको भन्दै प्रचण्डलाई नै प्रश्न गरेका थिए। यसैबीच आजै भएको माओवादी केन्द्रको पोलिट ब्यूरोको बैठक र प्रशिक्षण कार्यक्रममा माओवादी नेताहरूले एमाले सहितका दलसँग पार्टी एकता गर्ने गरी भएको चुनावी तालमेलबारे सदस्यहरूलाई जानकारी गराएका छन्। पार्टी नै एकता गर्ने गरी एमाले र नयाँ शक्तिसँग भएको तालमेलका कारण माओवादी केन्द्रभित्र असन्तुष्टि बढ़ेको छ। तालमेल आवश्यक भए पनि पार्टी एकताको घोषणा गलत रहेको बताउँदै आएका नेताहरू गोपाल किराती, मणि थापा लगायतले पोलिट ब्यूरो बैठक बहिष्कार गरेका छन्।
नेकपा एमाले चुनावी तालमेल र पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रसँग भएको सहमति अक्षरशः पालना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भन्दै त्यसलाई अक्षरशः पालना गर्ने निर्णय गरेको एमाले सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। बैठकले वाम एकताका बारेमा अनावश्यक टिप्पणी नगर्न र यसैलाई कारण बनाएर चुनाव नगर्ने खेलमा नलाग्न पनि नेपाली कांग्रेसलाई सचेत गराएको एमाले जनाएको छ। कांग्रेस नेताहरूले वाम एकतालाई अलोकतान्त्रिक, लोकतन्त्रमाथिको खतरा, अधिनायकवादी कदम भनेको भन्दै त्यस्ता टिप्पणी नगर्न स्थायी कमिटी बैठकले आग्रह गरेको छ।
आउँदो मंगिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावमा नेपाल परिवार दलले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ। दुई पार्टीबीचको सहमति अनुसार परिवार दलका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएर चुनाव लड्नेछन्। सहमतिमा परिवार दलका उम्मेद्वारलाई एमाले नै टिकट दिने उल्लेख छ। राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एक भएर चुनाव लड्ने सहमति भएको दुवै दलले दावी गरेका छन्। सहमति अनुसार संसद बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहनेछ भने संसदभित्र एमाले व्हिप जारी गरेको विषय बाहेक अरूमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन्।
राष्ट्रिय जनमोर्चाले एमाले माओवादी गठबन्धनसँग चुनावी तालमेल गर्ने तयारी थालेको छ। यसबारेमा पार्टीले निर्णय गरि नसकेको भए पनि वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने सम्भावना धेरै रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो। अहिले गठबन्धनका दलसँग र पार्टीभित्र पनि यसबारे छलफल भइरहेको उहाँले बताउनुभयो। हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेल गरेर चुनाव लड्न आग्रह गरे पनि आफूले वाम गठबन्धनसँगै मिलेर जाने सम्भावना धेरै रहेको तर यसबारे पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहेको जानकारी गराएको पनि केसीले बताउनुभयो। भान्सा पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरू अघि बढ़िरहेको उहाँको भनाई छ।
नेपाल भारत प्रबुद्ध समूह ईपीजीको पाँचौं बैठक काठमाण्डुमा शुरू भएको छ। बैठकमा आज नेपालले यसअघिको बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्त प्रसादले प्रस्ताव गरेको सन् 1950 शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका विषयमा नेपालले आफ्नो प्रतिक्रियासहित राय पेश गरेको छ। भोलिसम्म चल्ने बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि 1950, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सबै सन्धि सम्झौतामा बुदागत छलफल गर्ने नेपालको तयारी छ। 2072 सालमा गठन भएको ईपीजीको बैठक नेपाल र भारतमा पालै पालो हुँदै आएको छ। नेपाल भारत बीच रहेका सबै सन्धि सम्झौताको समीक्षा गरी प्रतिवेदन बुझाउन ईपीजीलाई 2 वर्षको समय दिइएको छ। ईपीजीले साझा प्रतिवेदन दुवै देशको सरकारलाई बुझाएपछि त्यसकै आधारमा सन्धि सम्झौता संशोधन र पुनरावलोकनको प्रक्रिया अघि बढ़ाइनेछ। ईपीजीमा नेपाल र भारतका 4-4 जना सदस्य छन्।
निर्वाचन आयोगले आज राजनैतिक दलहरूका लागि समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि समानुपातिक तर्फबाट उम्मेद्वार छनौट गर्न दलहरूलाई सहज होस् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगमा दर्ता भएका 91 राजनैतिक दलमध्ये समानुपातिक तर्फ 88 राजनैतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिएकोमा 44 राजनैतिक दललाई आज र बाँकीलाई भोलि अभिमुखीकरण तालिम दिइने जनाएको छ। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले मंगसिर 10 र 21 हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको तयारीलाई आयोगले तीव्र बनाएको जानकारी दिँदै राजनीतिक वातावरण केही अस्थिर जस्तो देखिए पनि तोकिएकै समयमा चुनाव हुनेमा कुनै दुविधा नराख्न दलहरूलाई आग्रह गर्नुभयो।
भारतीय प्रहरीले एक हप्ता अघि पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई साधारण तारिखमा छोडेको छ। भारतको वीरपुरमा रहेको अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिषेक रंजनको एकल इजलासले दुवैजना बाबु छोरालाई साधारण तारिखमा रिहा गरेको हो। भारतको कुनौलीमा पक्राउ परेका छोरा अजयलाई छुटाउन गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले गएको असोज 15 गते पक्राउ गरेको थियो। भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका नारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो। अजयले केही महिना अघि 18 वर्षकी भारतीय युवतीसँग विवाह गर्नुभएको थियो। युवतीका परिवारले उजुरी गरेपछि अजय र उहाँका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले बताएको थियो। तिलाठीका गाउँले भने यादव बाबु छोरालाई भारतीय प्रहरीले फसाएको आरोप लगाउँदै आएका छन्। 1 वर्ष अघि भारतले सिमानामा बाँद बनाउँदा देवनारायणले विरोध गर्नुभएको थियो। त्यही रिस फेर्न उहाँलाई पक्राउ गरिएको तिलाठीका बासिन्दाको आरोप छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 3 सकरपुराको दलित बस्तीमा फैलिएको झाडापखाला 4 दिन हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन। झाडापखालाले सकरपुराका 70 जना भन्दा बढ़ी बिरामी भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार केहीलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बस्तीमा झाडापखाला फैलिएपछि स्वास्थ्य शिविर समेत चलाएर अहिलेसम्म 90 जनाको उपचार भइसकेको छ। शौचालयको अभावमा खुला ठाउँमा दिशा पिसाब गर्दा झाडापखाला फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्।
सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको प्रवेश परीक्षाको फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सूचना।
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुर चितवनमा यसै शैक्षिक सत्र 74-75 बीबीएससी एन्ड एएस र बीएससी फिसरीजमा विद्यार्थी भर्नाको लागि पूर्व प्रकाशित सूचना अनुसार विशेष कारणवश आवेदन फारम भर्ने म्याद तथा प्रवेश परीक्षाको मिति परिवर्तन गरिएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
आवेदन दिने अन्तिम मिति यही असोज 24 गते, इन्ट्रान्स एक्जाम यही कार्तिक 11 गते दिनको 11 बजे।
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा हेर्नुहोला।
डिन
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-1534 98-5-11-49-240।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेसले चाहेमा माओवादी सरकारबाट हट्न तयार, तालमेल र एकताका लागि माओवादीसँग भएको सहमति अक्षरश पालना गर्ने एमालेको निर्णय, नेपाल भारत प्रबुद्ध समूहको पाँचौं बैठक काठमाण्डुमा शुरू लगायतका खबर प्रस्तुत
गर्यौं। केही वर्ष अघिसम्म गाउँघरमा दशैं तिहार लगायतका ठूला चाडबाडमा दलित समुदाय बाली उठाउँदै आउँथे। वर्षभरि काम गरिदिए बापत उनीहरूले दशैं तिहार जस्ता चाड र अन्न बिचाउने बेलामा निश्चित अन्न पाउँथे, तर अहिले दलित समुदाय व्यावसायिक बनेसँगै बाली घरे प्रथा हराउन थालेको छ। लमजुङबाट उज्यालो सहकर्मी श्याम शीतल परियारको रिपोर्ट।
मकै पाल्छ, मकै भाग दिने, धान पाल्छ बाली दिने, मुरी तिस पाथी पाँच पाथी हेरी दिन गइहाल्यो। सिउने बसेन है दोकानमा, अनि त्यो झुत्र थुन्नी पनि देशी आएको, हामी त फाल्टु हौ। अनि बाली कहाँ पाउने? आमाहरूको पालासँग थियो बाली ल्याउने, हाम्रो पाला हरा।
सुन्दर बजार नगरपालिका छ कि 78 वर्षे पूर्णिमाया परियार, कुनै बेला हेलाको पेसाको रूपमा हेरिएको परियार समुदायले मात्र सिलाउने भनेर समाजले तोकेको सिलाई पेसामा अहिले अरू समुदायको पनि मन तानिएसँगै बाली घरे प्रथा हराउँदै गएको हो।
दशैंको भाग, तिहारको भाग, मकै पाके मकैको भाग, अनि धान पाके मुरी तिज पाथी दिन्थे। अहिले अब नसिउने जातले नि सिएकै छन्, कहाँ कहाँले आएर बसेका छन्, भोरिएका छन्, हामी त फाल्टु भयौँ, हाम्रो भित्र कहाँ जाने छौँ।
राम्रो आमदानी हुने भएकाले हिजो आज सिलाई व्यवसायमा धेरैको आकर्षण छ, जसका कारण पनि अन्नबाली लिएर लुगा सिलाउने परम्परा हराउँदै गएको हो। एक माना चामलको भरमा पनि सिलाउने जमाना थियो भन्दा नयाँ पुस्तालाई त दन्ते कथा झैं लाग्छ होला भन्नुहुन्छ सुन्दर बजार ऐसेली चौकका भूलबहादुर परियार।
जत्रो सिलाए मानो चामल, पहिलो पहिलो त के थियो, अब हाँगमै सिलाउने मिसिनको चलन थिएन, धेरै हातले सिलाएर टालेर लाउँथे, अनि त्यसको मानो चामल दिन्थे। वर्ष दिन भएपछि बाली दिने, नत्र पहिलो पहिलो अब गाउँकै सिलाउन ल्याएको लुगा घर लगाएर सुनपानी छर्किएर धोएर मात्रै लाउँथे, अब अहिले त सबैले तालिम गरे, सबैले सिउनी।
अन्नबालीका भरमा काम गर्दै आएका दलित समुदाय अहिले व्यावसायिक भएका छन्। पहिले हेयाको दृष्टिले हेरिने गरेको पेसा अहिले इज्जत र स्वाभिमानी पेसाको रूपमा चिनिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। चितवनकी एक किशोरी र तीन बालबालिकाको भारतबाट उद्धार गरिएको छ। मानव पेशबिखन विरूद्ध काम गर्दै आएको संस्था किआई नेपालको भारतस्थित प्रतिनिधिले हिजो चितवन घर भएकी अन्दाजी 18 वर्षकी किशोरीको उद्धार गरेको केआई नेपालले जनाएको छ। भारतको दिल्लीबाट उद्धार गरिएकी ती युवतीलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइएको छ। यस्तै मुम्बईबाट तीन बालिकाको समेत उद्धार गरिएको केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो। उनीहरूको ठेगाना खुल्न सकेको छैन।
पत्रकार गणेश बल्ल प्रधानको 83 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वास सम्बन्धी रोगबाट पीड़ित पत्रकार प्रधानको स्थानीय ब्लूक्रस नर्सिङ होममा उपचारका क्रममा गएराती निधन भएको उहाँका छोरा शिरेश बल्ल प्रधानले बताउनुभयो। प्रधानको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
डडेलधुराको अमरगढ़ीमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। करेन्ट लागेर अमरगढ़ी नगरपालिका चार हरडीका गणेश दमाएकी चार वर्षीय छोरी वर्षाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सिफारिश पेश गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई नागरिकता उपलब्ध गराउन थालेको छ। गम्भीर अनुसन्धान गर्नुपर्ने बाहेकका नागरिकता र प्रतिलिपि द्रुत गतिमा उपलब्ध गराउन एक घण्टे सेवा शुरू गरिएको कार्यालयले जनाएको छ। एक घण्टामा नागरिकता दिन थालेको कार्यालयले छिटो राहदानी फारम समेत सित्तैमा भरेर ग्राहकलाई सिफारिश दिने तयारी थालेको ओखलढुङ्गाका प्रमुख जिल्लाधिकारी जनकराज पन्तले जानकारी दिनुभयो।
रोजगारीको प्रलोभन देखाई ठगी गर्ने समूहका एकजना पक्राउ परेका छन्। भारतको गोरखपुरमा रहेको ड्रीम डेभलपर्स प्रालीमा तालिम लिएपछि आकर्षक तलब सुविधासहित जागिर लगाइदिने भन्दै 20 जनाबाट 16,40,000 रूपियाँ ठगी गरेको भन्दै प्रहरीले तनहुँ आबु खैरेनीका लोकेश भनिने लोक बहादुर मगरलाई पक्राउ गरेको हो। यो व्यवसायमा संलग्न अरूको पनि खोजी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ।
2 किलो चाँदी सहित एक भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन्। अवैधानिक रूपमा नेपालभित्र आएको 2 किलो 165 ग्राम चाँदी सहित भारत अररिया जोगवनीका 18 वर्षका दिनेश कुमार शाहलाई विराटनगरको हुलास मेटल चोकबाट पक्राउ गरिएको हो। चाँदीको बजार मूल्य 1,30,420 रूपियाँ रहेको मोरङका प्रहरी प्रमुख एसपी अरूण कुमार विसीले जानकारी दिनुभयो।
काठमाडौँ ओहोर दोहोर गर्ने टाटा सुमो र जिल्लाका विभिन्न रूटमा चढ्ने बसलाई प्रहरीले कार्यवाही गरेको छ। तोकेको भन्दा बढ़ी भाडा लिने 51 टाटा सुमो र 12 बस गरी 63 गाड़ीलाई कार्यवाही गरिएको हो। कार्यवाहीमा परेका गाड़ीबाट 2,82,000 रूपियाँ फिर्ता लिई सम्बन्धित यात्रुलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीप राज झाले बताउनुभयो।
डोल्पामा 2 हप्तादेखि संचार सम्पर्क विच्छेद भएको छ। त्रिपुरा सुन्दरी नगरपालिकाको रसी लेकमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछि नेपाल टेलिकमको ल्याण्डलाइन जीएसएम र स्काई सेवा बन्द भएको हो। दूरसंचार क्षेत्रीय कार्यालय नेपालगंजले भने रसी लेकमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछि मरमतको काम भइरहेको जनाएको छ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा दलहरूले धमाधम उम्मेद्वारको टुङ्गो लगाइरहेको सन्दर्भमा फेसबुकमा पुष्कर चलाउने लेख्नुहुन्छ। काठमाडौँबाट देख्न नसकिएको दूरदराजको भोको पेट र बाँझो जमिन आफ्नै आँखाले नियाल्न सक्ने उम्मेद्वारलाई प्राथमिकता दिउं। जति ठूला कुरा गरे पनि पैसा र पावरको भरमा टिकट पाउनेले गाउँको विकास गर्दैनन्। नागरिकले हालेको भोट खेर नजाओस्।
एमाले माओवादी र नयाँ शक्ति नेपालको वाम एकताको सन्दर्भमा मुक्ति उप्रेती प्रश्न गर्नुहुन्छ। एकता गर्न मिल्ने रहेछ त किन जनयुद्ध गरेको? उही बेला मिल्दैको भए देशको पनि विकास हुन्थ्यो होला, धेरैको सिउँदो पुछिने थिएन, आमाबाको काख रित्तो हुने थिएन।
यसै विषयमा नवराज न्यौपाने र नरेश सौगातले उस्तै विचार लेख्नु भएको छ। उहाँहरू लेख्नुहुन्छ, च्याउ जस्तै उम्रेका पार्टी मिल्नु त राम्रो कुरा हो, सही र गलत भोलि नागरिकको मतबाट स्पष्ट हुनेछ।
एमालेका सचिव योगेश भट्टराईले पुसपछि एमाले 2/3 बहुमतको सरकार बनाउँछ भनेको खड्का सोनी संघर्षलाई चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, अब यस्ता घमण्डका कुरा नगरौं नेताज्यू, वाम एकता के को लागि गर्नुभएको हो त्यसमा ध्यान दिनुहोस्। जनताले तपाईँको कुरालाई होइन कामलाई विश्वास गर्नेछन्। वाम एकता भएर राम्रो काम गर्नुहोस्, पुसपछि मात्र होइन युगौं युगसम्म नागरिकले सम्झिनेछन्।
अनि उज्यालोलाई फेसबुक मार्फत प्रेम लुइटेलले पठाएको सन्देशमा लेखिएको छ, राजनीतिक दलीय सहमतिको शुरूआतसँगै देशमा दिगो र स्थिर सरकार बन्दै लोकतन्त्र संस्थागत हुने संकेत देखिएको छ। यसलाई सफल पार्न कर्मचारी तन्त्रको रूपान्तरण जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र सञ्जिता देवकोटा। सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
नमस्कार दाई।
नमस्कार भाइ।
अनि व्यवसाय कस्तो चल्दैछ त दाई?
व्यवसाय त राम्रो छ भाइ, तर दक्ष तथा लगनशील कामदार खोज्न कहाँ जाने होला?
चिन्ता नलिनुहोस् न दाई, तपाईँ हामी जस्ता अनौपचारिक क्षेत्रका व्यवसायको यस्तो समस्या समाधान गर्नका लागि अक्सफार्म र होमनेट नेपालको साझेदारीमा सहरी रोजगार सहायता केन्द्र सञ्चालन भएको छ नि, त्यही सम्पर्क गर्नुहोस् न।
सम्पर्क सहरी रोजगार सहायता केन्द्र, थापाथली, काठमाडौँ। फोन नम्बर 01-42-22-173। पैसा नलाग्ने नम्बर 1660-10-0019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर जुमा कादिरोभको कार दुर्घटनामा निधन भएको छ। राजमार्गमा उहाँ चढ़ेको कार ट्रकसँग ठक्कर खाँदा उहाँका सुरक्षा गार्ड तथा चालकको समेत ज्यान गएको स्थानीय संचार माध्यमले जनाएका छन्। अर्को हप्ता हुने राष्ट्रपतीय चुनावको तयारी साथै मतदान स्थलको निरीक्षणका लागि उत्तर पश्चिम तालस क्षेत्रमा जाने क्रममा उप प्रधानमन्त्री तेमिर दुर्घटनामा पर्नु भएको हो। 40 वर्षका तेमिर 2 महिना अघि मात्र उप प्रधानमन्त्री बन्नु भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। भारतको सिक्किम फुटबल एसोसिएशनले अखिल नेपाल फुटबल संघ एन्फामा मनाङ मर्स्याङदी क्लब विरूद्ध आरोप पत्र दायर गरेपछि मनाङ गवर्नर्स गोल्ड कपमा सहभागी हुने भएको छ। यसअघि प्रतियोगितामा सहभागी हुन नाम पठाइसकेको मनाङले खेल तालिका सार्वजनिक भएपछि खेलाड़ी अभाव देखाउँदै सहभागी नहुने बताएको थियो। सिक्किम फुटबल एसोसिएशनले मनाङमाथि कार्यवाहीको माग गर्दै एन्फामा आरोप पत्र पठाएको थियो, साथै यो विषयलाई एएफसी र फिफामा समेत लैजाने धम्की दिएको थियो। मनाङका अफिसियल विजय घलेले क्लबले गवर्नर्स कप खेल्ने पक्का भएको बताएका छन्। मनाङ भोलि बेलुकी सिक्किमको गान्तोक पुग्नेछ भने मंगलबार सिधै क्वार्टर फाइनल खेल्नेछ।
राष्ट्रिय खेलकुद परिषद राखेपले पहिलो पटक आफ्नै नाममा विभिन्न खेल समावेश प्रतियोगिता समावेश गरी प्रतियोगिता गर्ने भएको छ। राखेपका सदस्य सचिव तथा राखेप च्याम्पियनशीप संचालन तथा व्यवस्थापन समितिका संयोजक केशव कुमार विष्टको अध्यक्षतामा बसेको बैठकले कार्तिक 15 गतेदेखि राखेप च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। 13 दक्षिण एसियाली खेलकुद साग र इण्डोनेशियाको जकार्तामा हुने 18 एसियाली खेलकुदलाई मध्यनजर गरी च्याम्पियनशीपमा 27 खेल समावेश गरिने राखेपले जनाएको छ। बैठकले मयूरलाई मस्कटका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। प्रतियोगिता सञ्चालन गर्न 4,31,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता व्यवस्थापन गर्न 7 उपसमिति पनि गठन गरिएको छ।
नेपाल दर्पणमा खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण बाँसुरी वादक नगेन्द्र राईका बाँसुरी धुनमा केन्द्रित छ। गाउँघर अनि वनपाखातिर गुन्जिने यस्तै बाँसुरीका धुन हिजो आज विरलै सुन्न पाइन्छ। नेपाली लोकधुनमा धेरै सुनिने बाँसुरी पछिल्लो समय लोकगीत कम भएसँगै कम सुनिन थालेका छन्। नागेन्द्र राई जस्ता सर्जकले बजाउने यस्ता वास्तविक बाँसुरीका धुन हिजो आज सहर बजारका रेकर्डिङ स्टुडियो र बाँसुरी वाद्यवादन सिकाइ केन्द्रमा मात्रै सुनिने गरेका छन्। खोटाङ हलेसीका नगेन्द्र राई सानैदेखिको संगीतप्रतिको रुचिले अहिले यति मिठो धुन निकाल्न सफल हुनुभएको हो। दिदी सुशीलाले गायनका लागि संगीत सिक्दै गर्दा नागेन्द्रमा पनि संगीतप्रतिको मोह बढेको हो। एसएलसी पास भएपछि उच्च शिक्षाका लागि काठमाडौँ आएका राई पनि दिदीकै पछि पछि लागेर संगीत सिक्ने क्रममा बाँसुरी वादक बन्नु भएको हो।
गीत संगीतमा सार्नेदेखि रुचि भएको कारणले गर्दाखेरि र मेरो दिदी पहिलेदेखि नै यहाँ बस्नुहुन्थ्यो 55-56 सालदेखि, त्यति बेलादेखि नै दिदीले संगीत सिक्नुहुन्थ्यो र राम्रो गाउनुहुन्थ्यो। उहाँले गाउनु भएको, उहाँले रियाज गर्नुभएको सुनेर देखेर पनि मलाई अझै एउटा हौसला पनि मिल्यो।
गाउँघरमा गोठालो जाँदा होस् या दसैँ तिहारका बेला हुने मेला कार्यक्रम, बाँसुरीमा रुचि हुनेले यस्तै बेला सिक्ने र बजाउने गर्छन्। सानैमा यस्तै अवसरमा बजाउन सिकेको बाँसुरीले अहिले नगेन्द्र राईलाई व्यावसायिक बाँसुरी वादक बनाएको हो।
दसैँको पूर्णैदेखि भाइटिकासम्म विशेष अरू बेला गोठालो जाँदा अनि घाँस काट्न जाँदाखेरि, दाउरा काट्न जाँदाखेरि चाहिँ बाँसुरी डोकोमा हालेर, बाँसुरी चाहिँ काँधमा हालेर बोक्दै बजाउँदै हिँड्थ्यौँ।
आफैले सिर्जना गरेका धेरै बाँसुरी धुनमा उहाँ अहिले पनि रमाइरहनुहुन्छ। वारी डाँडामा बसेर बजाएको धुन पारी डाँडासम्मै सुनिदा धेरैले नागेन्द्र राईको बाँसुरी वादनको क्षमता पत्तो पाउँथे। तर अहिले निकै कमले मात्रै गाउँघरमा गोठालो जाँदा यसरी बाँसुरी बजाउँछन्। धार्मिक गीत र लोकधुनमा लामै समय बाँसुरी बजिरहने भए पनि यी गीत धेरै नसुनिने भएकाले नयाँ पुस्तालाई बाँसुरी बजाउने कला सिक्न कठिन भएको छ। विभिन्न धुन बजाउन धेरै साधना गर्नुपर्ने भएकाले यसतर्फ कमै युवाले मात्रै रुचि राख्ने गरेका कारण पनि नयाँ पुस्तामा बाँसुरी बजाउने कला सिक्न समस्या भइरहेको राई बताउनुहुन्छ।
नयाँ पुस्ताहरूको लागि यसको लिङ्क भेटाउन अलिकति गाह्रो छ। रेडियोमा हामीले सुन्छौँ, बाँसुरी सुन्छौँ र सजिलो होला, एक दिन दुई दिनमा बजाउन सकिन्छ होला भन्ने सोच, दुई चार दिन सिक्दैमा जानिन्छ होला भनेर आएको हुन्छ। जब उसले अरूले बजाएको सुन्छ अनि मात्रै उसलाई थाहा हुन्छ मैले सक्दिनँ अथवा यो मेरो क्षेत्र होइन भन्ने चाहिँ पछाडि सर्छन्, म यसलाई पनि अँगाल्न सक्छु भनेर चाहिँ अगाडि बढ्छन्।
मादलको ताल भन्दा पनि प्रिय लाग्ने बाँसुरीका धुन जति सुरिला छन् यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि भने त्यति धेरै प्रयास भएका छैनन्। बाँसुरी बजाउन जान्ने व्यावसायिक सर्जक सहर केन्द्रित भएपछि झन गाउँघरमा मनै भुलाउने र बनै रमाउने बाँसुरीका धुन कम सुनिने गरेका छन्।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेसले चाहेमा माओवादी सरकारबाट हट्न तयार। तालमेल र एकताका लागि माओवादीसँग भएको सहमति अक्षरशः पालना गर्ने एमालेको निर्णय।
नेपाल भारत प्रबुद्ध समूहको पाँचौं बैठक काठमाडौँमा शुरू। सन् 1950 को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका विषयमा छलफल।
भारतीय प्रहरीद्वारा पक्राउ नेपाली सीमा रक्षक देवनारायण यादव रिहा। साधारण तारिकमा बाबु छोरा नै रिहा भएको भनाई।
किर्गिस्तानका उप प्रधानमन्त्री तेमिरको कार दुर्घटनामा निधन। चुनावको तयारीको अनुगमन गर्न जाने क्रममा दुर्घटना।
र कार्यवाहीको चेतावनी आएपछि मनाङ गभर्नर्स गोल्ड कपमा सहभागी हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।